यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना सहित आज साँझ घर घरमा लक्ष्मी पूजा गरिँदै शान्ति समृद्धि र सुशासनको आकांक्षा पूरा गर्न राष्ट्रिय संकल्पका साथ अघि बढ़न प्रधानमन्त्री सुशीला कार्कीको सबैलाई आग्रह। प्रधानमन्त्री कार्कीले सात राजनैतिक दलसँग भोलि संवाद गर्नुहुँदै महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदै र गाजामा हवाई आक्रमण गरेपछि फेरि युद्ध विराममा फर्कने इजरायली सेनाको भनाई। अब समाचार विस्तारमा। यमपञ्चक अर्थात तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मी पूजा गरिँदैछ। सफा सुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले वास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेष गरी घरका झ्याल, ढोका, चोटा, कोठा, संगार, कौशी, अटाली र भर्याङ लगायतका स्थानमा सरसफाई गरी दीपावली गरिन्छ। यसअघि आजै घर घरमा कुकुरलाई पूजा गरी मिठा खानेकुरा दिई कुकुर तिहार मनाइयो। कुकुर तिहार यमपञ्चक अर्थात दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको गडबडका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। प्रधानमन्त्री सुशीला कार्कीले शान्ति समृद्धि र सुशासनको आकांक्षा पूरा गर्न राष्ट्रिय संकल्पका साथ अघि बढ़न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले तिहार महपूजा नेपाल सम्वतको नयाँ वर्ष 1146 र छठ लगायतका पर्वका अवसरमा शुभकामना सन्देश दिनुहुँदै कठिन परिस्थितिमा एकताबद्ध हुन नेपालीहरूको मौलिक संस्कृतिको ठूलो भूमिका रहेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले कुनै पनि भ्रममा नपरी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ एकजुट हुन शुभकामना सन्देश मार्फत आह्वान गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले जेएनजी आन्दोलनले सुम्पेका भरोसा र दायित्वको सम्मान गर्दै समावेशी पारदर्शी शासनको मार्ग अवलम्बन गर्ने कुरामा सरकार स्पष्ट रहेको बताउनुभयो।
जेएनजीले चाहेको सुशासन र विकासको आधारशिला तयार गरी भएको छ। फागुन 21 गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचार विरूद्ध ठोस कदम चाल्ने र जेएनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य हाम्रो प्राथमिक जिम्मेवारी हो भन्नेमा हामी प्रष्ट छौं। छ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञाका साथ निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागि परेका छौं।
प्रधानमन्त्री कार्कीले छ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञाका साथ निर्वाचनको वातावरण बनाउन दत्तचित्त भएर लागि परेको र यसका निम्ति राजनीतिक संवाद र सुरक्षा स्थिति तथा सुधारको काम सन्तोषजनक ढंगले अघि बढ़िरहेको सन्देशमा उल्लेख गर्नुभएको छ। फागुन 21 गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचार विरूद्ध ठोस कदम चाल्ने र जेएनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य सरकारको प्राथमिक जिम्मेवारी हो भन्नेमा स्पष्ट रहेको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भनी कामना गर्नुभएको छ। तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदी बहिनी तथा दाजुभाइमा एक सन्देश जारी गर्नुहुँदै उहाँले सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको हो। प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दललाई आगामी फागुन 21 गते तय गरिएको निर्वाचन सम्बन्धमा संवाद गर्न आमन्त्रण गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले भोलि साँझ 4 बजे प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना हुने उक्त छलफलमा सहभागी हुन दलहरूलाई पत्र पठाउनु भएको उहाँका प्रेस संयोजक राम रावलले जानकारी दिनुभयो। छलफलका लागि प्रत्येक राजनीतिक दलबाट 2 जना उच्च स्तरीय प्रतिनिधि पठाउन अनुरोध गरिएको छ। उक्त छलफलमा सहभागी हुन निमन्त्रणा दिइएका दलहरूमा नेपाली कंग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन्। महाकवि लक्ष्मी प्रसाद देवकोटाको 117 जन्म जयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ। कालजयी कृति मार्फत नेपाली साहित्यमा पुर्याएको योगदानलाई स्मरण गर्दै हरेक वर्ष लक्ष्मी पूजाको दिन देवकोटाको जन्म जयन्ती मनाउने गरिन्छ। विक्रम सम्वत 1966 साल कार्तिक औंसीका दिन पिता तिल माधव देवकोटा र माता अमर राज्य लक्ष्मीका साहिलो छोराको रूपमा जन्मिनुभएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको शुरूआत गर्नुभएको थियो। नेपाली साहित्यका विशिष्ट व्यक्तित्व महाकवि लक्ष्मी प्रसाद देवकोटा आज पनि युवा पुस्तामा चर्चित स्रष्टाका रूपमा परिचित हुनुहुन्छ। साहित्यका विभिन्न विधाका कृतिहरू प्रकाशन हुने क्रम बढ़े तापनि महाकवि देवकोटाका कृति नै अहिले पनि रोजाईमा पर्ने गरेको छ। सहकर्मी यशोदा अधिकारीको यो रिपोर्ट।
नेपाली साहित्यका विराट प्रतिभापुञ्ज महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिहरू आज पनि उत्तिकै रूचाइन्छन्। साहित्यका विभिन्न विधामा समानान्तर कलम चलाएर ख्याति कमाएका देवकोटाका शाकुन्तल, सुलोचना, वनकुसुम, प्रमिथस लगायतका चर्चित खण्डकाव्य आज पनि सर्वाधिक पढ़िने कृति हुन्। त्यस्तै मुनामदन्त हरेक नेपालीको मनमुटुमा बस्न सफल खण्डकाव्य कृति हो। कुञ्जिनी पनि देवकोटाको चर्चित खण्डकाव्य मानिन्छ। तत्कालीन समाजको यथार्थ चित्रलाई टपक्क टिपेर बिम्ब प्रतीकमा उनिएको पागल शीर्षकको कविता र कुन मन्दिरमा जान्छौ यात्री शीर्षकको गीत देवकोटाका सदाबहार रचना हुन्। के नेपाल सानो छ शीर्षकको निबन्ध मार्फत पोखिएको नेपालको अपार सुन्दरतालाई विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म पढेका युवाहरू पनि देवकोटा जस्तो बहुमुखी प्रतिभाका साहित्यकार पाउन मुस्किल भएको बताउँछन्। युवा पुस्ताका कवि सिमरन चालिसे देवकोटालाई आफूले यसरी चिनेको बताउनुहुन्छ।
त्यो अरूमा पाउन गाह्रै पर्छ। साहित्यकारहरूका पनि साहित्यकार भनेर मैले लक्ष्मीप्रसाद देवकोटालाई लिनुपर्छ।
साहित्यको सबैभन्दा ठूलो विधा महाकाव्यदेखि खण्डकाव्य, निबन्ध, कविता, नाटक, कथा, उपन्यास, गीत, गजलमा कलम चलाएर नेपाली साहित्यलाई शिखरमा पुर्याउन योगदान गरेका महाकवि देवकोटाले बाल साहित्यमा पनि कलम चलाउनु भएको छ। पुतली र सुनको बिहान उहाँका प्रकाशित बाल कृति हुन्। त्यस्तै अनुवादमा समेत देवकोटाको रुचि रहेको पाइन्छ। साहित्यको सबै विधामा सृजना गर्न सक्ने खुबी भएका महाकवि देवकोटाका छोरा साहित्यकार डाक्टर पदम प्रसाद देवकोटा आफ्ना बाबुको भाषासँग खेल्न सक्ने क्षमताको यसरी प्रशंसा गर्नुहुन्छ।
सबभन्दा पहिलो कुरो हो कल्पनाको क्षमता, भाषासँग खेल्ने क्षमता, दूरदर्शिता। यी तीनटा कुराको संगम कुनै ठाउँमा आउँछ कवि साहित्यकारहरूलाई महान भनेर चिन्न थाल्छ।
त्यतिखेरको समाजमा देखे भोगेका वास्तविकतालाई साहित्यका विविध विधामा पुखेर उत्कृष्ट कृति रचना पस्कन सफल महाकवि देवकोटा नेपालमा मात्र नभई विश्व साहित्यमा समेत परिचित नाम हो। प्रकृति चित्रणदेखि बाल सुलभतालाई समेत उत्तिकै महत्वका साथ रचनामा भर्न सक्ने देवकोटा युग चेतनाका संवाहक भएको बताउनुहुन्छ समालोचक डाक्टर गोपी रमन उपाध्याय।
स्तुतिवादी, ईश्वरवादी, परम्परावादी मात्रै लेखिए पनि साहित्य त्यही किसिमको थियो, तर त्यो बन्धनलाई उहाँले जबरजस्त रूपमा तोडेर युग चेतनाका बाहक तमाम विधाहरूमा लेख्नुभयो।
काव्य शिल्पमा कला र विचारलाई पोख्न सिपालु देवकोटालाई महाकविको उपाधि त्यसै दिएको होइन। नेपाली साहित्यमा प्रगतिशील र रूपान्तरणकारी सिर्जना गर्न सक्ने महाकवि देवकोटापछि थुप्रै स्रष्टा र सिर्जनाहरू आएका छन्। देवकोटाको दूरदर्शी स्वभाव सिर्जनामा चित्रण भएका कारण आज पनि उनकै कृतिहरू सान्दर्भिक छन्। प्रयोगका हिसाबले देवकोटाको काल यता विभिन्न विधाका कृतिहरू प्रकाशित भइसकेका छन् भने नयाँ नयाँ स्रष्टाहरू उदाउँदो अवस्थामा छन्। तर देवकोटा जस्तो बहुप्रतिभाशाली लेखक साहित्यकार भेटिन मुस्किल नै छ। यशोदा अधिकारी, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, काठमाडौँ।
महाकवि देवकोटाको जन्म जयन्तीका अवसरमा तयार पारिएको यो विशेष रिपोर्टपछि अब बाँकी समाचार। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विश्वविद्यालयहरूमा राजनीतिकरण हटाउने बारे सम्बद्ध सरकारवालासँग छलफल भइरहेको बताउनु भएको छ। मन्त्रालयमा आज पत्रकार सम्मेलनको आयोजना गर्नुहुँदै मन्त्री पुनले उच्च शिक्षामा हुने राजनीतिकरण हटाई समग्र शिक्षा क्षेत्रमा सुधार ल्याउन उचित कानून बनाउनु आवश्यक रहेको बताउनुभयो। यस्तै मन्त्री पुनले विज्ञान प्रविधिको विकास मार्फत देशमा अर्थतन्त्र विकास र रोजगारीको सृजना गर्न सकिने भएकोले नवप्रवर्तनको विकासका लागि छुट्टै मन्त्रालय खड़ा गर्नुपर्नेमा जोड़ दिनुभयो। मन्त्री पुनले जेएनजी आन्दोलनको क्रममा देशभरका प्रहरी कार्यालयहरू जल्दा त्यहाँ राखिएका धेरै उत्तर पुस्तिका जलेको बताउनुभयो। मन्त्री पुनले आन्दोलनमा उत्तर पुस्तिका जलेकाले फेरि परीक्षा गर्न 1,75,00,000 रूपियाँ खर्च हुने पनि जानकारी गराउनुभयो। यस्तै सरकारले स्वच्छ र भयरहित वातावरणमा चुनाव गर्न तयारी गरिरहेको र दलहरूसँग चरणबद्ध रूपमा छलफल गर्ने पनि मन्त्री पुनले बताउनुभयो। पछिल्लो समय आधुनिक प्रविधिको विकासले परम्परागत संस्कृति र प्राकृतिक स्रोत तथा साधनको प्रयोग गरी मनाइने चाडबाडमा हुने रौनकतामा कमी आएको छ। बढ़दो आधुनिक जीवनशैलीको मौलिकता हराउँदै जाँदा तिहारमा खेलिने देउसी भैलेको पनि मौलिकता मासिन लागेको भन्दै त्यसको संरक्षणका लागि पाल्पामा युवाहरू जुटेका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
को तिहारमा देउसी भैलो खेल्न गाउँका सबै जम्मा हुने मौलिक शब्द र परिवेश अनुसार गाउने र भट्याउने गरिन्थ्यो। आज भोलि मौलिक देउसी भैलो निस्कने समूह कमै मात्रामा भेटिन्छन्। देउसीको मौलिकता हराउँदै जान थालेपछि पाक्का पुस्ताको चिन्ता बढेको छ। देउसी भैलोको मौलिकता हराउँदै जाँदा 76 वर्षीय सोनाम सिंह सुनारलाई चिन्ता छ।
देउसी भैलो खेल्ने दुईटा मारुने यस्तो हिसाबले नाते मौलिक परम्परा हो र अहिले देख्न छोडियो, यो लोप हुँदै गयो।
अहंकारी बलि राजाको घमण्ड तोड्न भगवान विष्णु सफल भएको र त्यसपछि राजाले विष्णुको खुट्टा ढोगी राजाले अहंकार छोडेर असल बनेको भन्ने किम्वदन्ती रहेको र त्यही खुसियालीमा बलि राजाले रैतीलाई देउसी खेल्न पठाएको भन्ने मान्यताले देउसी खेल्ने चलन छ। कोहीले देउसी भैलोलाई रमाइलोका रूपमा लिन्छन् भने कोहीले सांस्कृतिक परम्पराको रूपमा लिन्छन्। जे भए पनि देउसी भैलो खेल्ने न्यूमा विदेशी संस्कृतिलाई स्थान दिन नहुने धेरैको टिप्पणी छ। मौलिक संस्कृति र परम्परा संरक्षण गर्न युवा पुस्ता तथा स्थानीय तहले ध्यान दिनुपर्ने कमल घिमिरेको सुझाव छ।
तिनी संस्कार संस्कृति मौलिकता भनेको हाम्रो देशको अमूल्य गहना हुन् सम्पत्ति हुन् भन्ने कुरा हामी युवाहरूले बुझ्न जरुरी छ। मौलिक संस्कृतिलाई चाहिँ महत्व दिने खालको कार्यक्रम भयो भने यो पक्कै पनि जोगिन्छ जस्तो लाग्छ मलाई।
मौलिक पहिचान बोकेका देउसी भैलो गीतमा विकृति भित्रन लागेको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पा शाखाले तानसेनको नाचघर श्रीनगर डबलीमा मौलिक देउसी भैलो कार्यक्रम राखेको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पाल्पाका अध्यक्ष कमल भट्टराई,
साँच्चीकै देउसी भैलो भन्दाखेरि अब हामीलाई सामाजिक सद्भाव र संस्कार झल्काउने मौलिक देउसी भैलोलाई जीवन्त बनाउन हामी यो कार्यक्रम शुरूआत गरेका हौं।
संस्कृति संरक्षण सँगै तिहारमा खेलिने देउसी भैलो अहिले नितान्त अर्थमुखी र व्यथितिपूर्ण बन्दै गएको छ। देउसी भैलोको परम्परा लय र भाकालाई आधुनिक गीत संगीतले जितेको छ। आजकल गाइने देउसी भैलोमा मौलिकता हराउँदै गएकोमा संस्कृति प्रेमी एवं अग्रजले चिन्ता व्यक्त गर्न थालेका छन्। तानसेन पाँचका वडा अध्यक्ष रामबहादुर रावल,
तानसेन नगरपालिका वार्ड नम्बर 5 स्थित डबलीमा हामीले परम्परागत देउसी भैलोको आयोजना गरेका छौँ।
तिहारको रौनक भनेकै देउसी भैलो र त्यसबाट प्राप्त हुने आनन्द नै भएकाले मौलिक देउसी भैलो संरक्षणमा युवा पुस्ताको ध्यान जान जरुरी छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
विज्ञापनपछि अब बाँकी समाचार। पर्सामा गत असो 26 गते आइतबारदेखि कार्तिक 2 गते आइतबारसम्म सञ्चालन गरिएको हैजा विरूद्धको खोप अभियानमा 5,47,311 जनाले खोप लिएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार असो 26 गते आइतबारदेखि कार्तिक 2 गते आइतबारसम्म 6,52,129 जनालाई खोप दिने योजना रहेको भए पनि लक्षित संख्याको 84% मात्र खोप लिएका छन्। र इजरायली सेनाले गाजामा हवाई आक्रमण गरेपछि फेरि युद्ध विराममा फर्कने बताएको छ। हमासले युद्ध विराम उल्लंघन गरी आफ्ना सैनिकहरूमाथि आक्रमण गरेकाले फेरि हमास विरूद्ध हवाई आक्रमण गर्नु परेको इजरायलले प्रष्ट पारेको छ। आक्रमणमा 44 जनाको मृत्यु भएको छ। हमासले रफाहमा इजरायली सैनिकहरूमाथि ट्याङ्क भदी क्षेप्यास्त्र प्रहार गरी आक्रमण गरेको थियो। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना सहित आज साँझ घर घरमा लक्ष्मी पूजा गरिँदै शान्ति समृद्धि र सुशासनको आकांक्षा पूरा गर्न राष्ट्रिय संकल्पका साथ अघि बढ़न प्रधानमन्त्री सुशीला कार्कीको सबैलाई आग्रह। प्रधानमन्त्री कार्कीले सात राजनीतिक दलसँग भोलि संवाद गर्नुहुँदै महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्ती विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदै र गाजामा हवाई आक्रमण गरेपछि फेरि युद्ध विराममा फर्कने इजरायली सेनाको भनाई। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।